আলহামদুলিল্লাহ, আলহামদুলিল্লাহি রাব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদাম বাইনাল মায়ে ওয়াত্তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন, আম্মা বাদ, ফাআউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রাহমানির রাহিম, ইন্নাল্লাহা ওয়া মালায়েকাতাহু ইউসাল্লুনা আলান নাবী, ইয়া আইয়ুহা আল্লাযীনা আমানু সাল্লু আলাইহি ওয়া সাল্লিমু তাসলিমা, আল্লাহুম্মা সাল্লি আলা সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন ওয়া আলা আলি সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন সালাতান দাইমাতান বিদাওয়ামিল মালিকিল হাইয়্যিল কাইয়্যুম। আজ আমারি নশিস্ত কা উনওয়ান হে আম্বিয়া ওর আউলিয়া সে মাঙ্গনা। হাম আহলে সুন্নত ওয়া জামাত কা یہ ایمان ہے, یقین کامل ہے کہ انبیاء کرام, اولیاء اعظام اللہ تبارک و تعالی کی عطا سے مخلوق کو دیتے ہیں, عطا فرماتے ہیں, فیض پہنچاتے ہیں, زندگی میں بھی اور وصال کے بعد بھی. مخالفین اس پر اعتراض کرتے ہیں اور ان کا اعتراض وہی ہے کہ صرف اللہ سے مانگو, وہی دے سکتا ہے, اس کے علاوہ کوئی نہیں دے سکتا, اور اللہ تعالیٰ کے علاوہ جس سے بھی مانگا جائے گا وہ شرک ہوگا. شرک پر ہم گفتگو کر چکے ہیں گزشتہ نشستوں میں, اور یہ بتا چکے ہیں کہ کسی سے بھی مانگا جائے گا اگر یہ سمجھ کر آپ مانگتے ہیں کہ یہ اللہ کی عطا سے دیتا ہے تو یہ شرک نہیں ہے. بذات اگر مانگا جائے کہ یہی دے رہا ہے تب شرک ہو. الحمدللہ اہل سنت و جماعت کا یہ عقیدہ ہے, یہ ایمان ہے کہ نبی کریم علیہ الصلوۃ والسلام, صحابہ, تابعین, تبع تابعین, بزرگان دین, اولیاء کاملین, ائمہ مجتہدین, یہ جتنے بھی ہیں جن کو ہم مانتے ہیں اور ان سے کچھ مانگتے ہیں, طلب کرتے ہیں, ہمارا عقیدہ یہی ہے کہ دینے والا اللہ ہے, ذریعہ نبی اللہ ہے, دینے والا اللہ ہے, ذریعہ ولی اللہ ہے, یہ سب اللہ کی عطا سے دیتے ہیں تو اس میں کوئی شرک کی بات نہیں ہے. نبی پاک علیہ الصلوۃ والسلام تشریف فرما, صحابہ اکرام رضوان اللہ تعالی علیہ مجمعین موجود, ایک عرابی سرکار کی خدمت میں حاضر ہوا اور کہا کہ مجھے کچھ دیجئے, عطا کیجئے. نبی کریم علیہ الصلوۃ والسلام نے توجہ نہیں فرمائی, پھر دوبارہ کہا کہ بھائی میں آپ سے طلب کر رہا ہوں, آپ مجھے دیجئے. سرکار نے پھر توجہ نہیں دی. تیسری مرتبہ اس نے پھر کہا کہ میں آپ سے کہہ رہا ہوں, مانگ رہا ہوں, آپ مجھے دیتے کیوں نہیں. ایک دیہاتی تھا, اور آپ جانتے ہیں کہ دیہاتی کے مانگنے میں اور ایک شہری یا پڑھے لکھے آدمی کے مانگنے میں فرق ہوتا ہے. وہ طریقے سے مانگتا ہے, اور جو ایک جاہل آدمی ہے دیہاتی, وہ اپنے انداز میں مانگتا ہے. نبی پاک علیہ الصلوۃ والسلام کی شان یہ ہے کہ سرکار نے کبھی کسی کو منع نہیں فرمایا, آپ کی زبان مبارک پر لا نہیں آیا. لا کے معنی نہیں, نہیں نہیں آیا, یعنی منع ہی نہیں کیا. جس نے سوال کیا سرکار نے عطا فرما دیا. اور اگر کبھی کوئی اور مسئلہ ہوتا تو حضور خاموشی اختیار فرماتے, لا نہیں کہتے تھے, خاموشی اختیار فرماتے. یہ نہیں فرمایا کہ نہیں دیتا, نہیں زبان پر آیا ہی نہیں. جس نے مانگا تھا فرما دیا. اب جب اس نے بار بار کہا تو حضور پر نور صلی اللہ علیہ وسلم نے پوچھا کہ کیا چاہتا, کیا مانگ رہا ہے. حضرت علی شیر خدا رضی اللہ تعالیٰ نے فرماتے ہیں کہ حضور پر نور صلی اللہ علیہ وسلم نے فرمایا, سل ما شئتا یا عرابی, مانگ, کیا مانگتا ہے اے عرابی. کھلی چھٹی دے دی, مطلق مانگ, کیا مانگتا ہے. تو حضرت علی کرم اللہ تعالی وجہ الکریم فرماتے ہیں, ہم نے دل میں سوچا یہ ضرور جنت مانگے گا, کہ تو کھلی چھٹی مل گئی اور مانگ رہے شہنشاہ کون و مکان سے, اور حضور نے بھی فرما دیا مانگ, کیا مانگتا ہے, یقیناً یہ جنت مانگے گا. تو جب اس سے کہا تو اس نے کیا جواب دیا, مجھے اونٹ چاہیے, مجھے اونٹ چاہیے. انہوں نے کہا لو مانگا بھی تو کیا مانگا, इतने बड़े शहनशाह से, अरे ऊंट, अरे एक मामूली चीज, अरे ये जन्नत मांग लेता और कुछ मांग लेता। सरकार दो आलम अलैहिस्सलाम ने फरमाया जाओ अता कर दिया। उसने कहा ज्यादा राह भी चाहिए, यानी जो मैं सफर करूंगा उसके लिए भी कुछ खर्चा चाहिए। हुजूर ने फरमाया जाओ ये भी अता कर दिया, चला गया। अब उसके जाने के बाद सरकार दो आलम अलैहिस्सलाम ने फरमाया कितना फर्क है इसके मांगने में और बनी इसराइल की उस बुढ़िया के मांगने में जिसने हजरत मूसा अलैहिस्सलाम से मांगा था। अब क्या मांगा था, सहाबा में तजस्सुस पैदा हुआ। ये इल्म पहुंचाने का एक तरीका, एक जरिया, एक बात सरकार दो आलम अलैहिस्सलाम ने इरशाद फरमा दी और खामोशी इख्तियार फरमा। अब सहाबा बेचैन के क्या मांगा था उस बुढ़िया ने, हुजूर ने क्या फरमाया, कितना फर्क है इस अराबी के मांगने में और उस बुढ़िया के मांगने में जिसने हजरत मूसा अलैहिस्सलाम से मांगा था। अब ये बेचैन, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, उस बुढ़िया ने क्या मांगा था हजरत मूसा अलैहिस्सलाम। तब नबी पाक अलैहिस्सलाम ने फिर तफसील बयान फरमाई। सरकार ने फरमाया सुनो, हजरत मूसा अलैहिस्सलाम अल्लाह ताला के हुक्म से बनी इसराइल के साथ निकले। जब दरियाए नील पर पहुंचे, हुक्म रब्बी हुआ मूसा तुम कब्र यूसुफ के करीब हो, हजरत यूसुफ अलैहिस्सलाम की कब्र के करीब हो। अच्छा, उससे पहले एक वाकया हुआ, जब ये रवाना हुए बनी इसराइल के साथ सफर करते करते जब दरियाए नील के करीब पहुंचे, अचानक सवारियां रुक गई। जाहिर घोड़ों पर होंगे, गाड़ियां तो थी नहीं उस जमाने में, और सबके मुंह जो थे मुड़ गए, सवारियों के मुंह खुद ब खुद मुड़ गए, यानी आगे बढ़ने के बजाय ये पीछे की तरफ। या अल्लाह, ये क्या माजरा है, हम तो आगे की तरफ जा रहे हैं, हमारी सवारियां पीछे की तरफ, इनके मुंह इधर मुड़ गए। तब खालिक़े कायनात ने फरमाया मूसा तुम यूसुफ अलैहिस्सलाम की कब्र के पास हो, इनके जसद मुबारक को निकाल लो और फला मकाम पर जाकर दफन कर दो। उन्होंने कहा ठीक है, वहीं सवारियां रोक दी। अब मसला यह था कि उनकी कब्र मुबारक है कहां पर, उसका भी एक पस मंजर है। जब हजरत यूसुफ अलैहिस्सलाम का विसाल हुआ तो हर कबीला यह चाहता था कि हमारे मोहल्ले में दफन किया जाए ताकि बरकतें हमारे मोहल्ले में आ जाए, हर शहर वाला कि हमारे शहर में दफन किया जाए, बरकतें हमारे शहर में। जब इख्तलाफ बढ़ा तो फैसला यह हुआ कि दरियाए नील में दफन कर दिया जाए। दरिया का पानी कब्र मुबारक पर से गुजरता रहेगा, जहां तक पानी पहुंचेगा बरकतें वहां तक पहुंचे। अल्लाह के नबी की कब्र है, मजार है, मामूली बात नहीं। तो इस वजह से उनको दरियाए नील में दफन कर दिया। लेकिन अब यह पता नहीं कि दरियाए नील में किस मकाम पर उनका मजार मुबारक। हजरत मूसा अलैहि सलाम ने फरमाया भाई अल्लाह ताला ने यह हुक्म दिया है कि इनके जसद मुबारक को निकालो और फला मकाम पे दफन कर दो। और बाद रिवायत के मुताबिक उनके विसाल को 300 साल हो चुके थे। बाद रिवायत के मुताबिक 300 साल के बाद अल्लाह फरमा रहे निकालो और वहां जाके दफन कर दो। अब निशानदेही हो तब निकालें। मूसा अलैहि सलाम ने पूछा कोई है जिसको मालूम हो कि हजरत यूसुफ अलैहि सलाम का मजार दरियाए नील में किस मकाम पर, यानी हमें तो मालूम नहीं, 300 साल गुजर चुके, बाज़ रिवायतों में 400 साल। किसी ने कहा एक बुढ़िया है, उसकी उम्र है 500 साल, वो बता सकती। कब बुला उस बुढ़िया को, बुलाया, आई बड़ी भी टेक लकड़ी टेकती हुई, कमजोर नहीं फला तवा, जाहिर इतनी उम्र, मूसा अलैहि सलाम बुला रहे हैं आपको, हाजिर हो गई। मूसा अलैहि सलाम ने फरमाया तुम्हें मालूम है कि हजरत यूसुफ अलैहि सलाम की कब्र दरियाए नील में किस मकाम पर है? हाँ मुझे मालूम है, बता दो। नहीं बताऊंगी नहीं। अरे ये अजीब बुढ़िया है, भाई तुम्हें मालूम है तो बता दो। उसने कहा ऐसे ही बता दूं, मुझे कुछ दें तो मैं बताऊं। वो भी तो चलाक बुढ़िया थी ना, नबीउल्लाह से वास्ता पड़ा है और नबी दे सकता है, उसका अकीदा भी यही था, मुझे कुछ मिले तो मैं आपको बताऊं। फरमाया अच्छा क्या चाहती, आप मुझसे एक वादा करें, जो आपसे मांगूंगी आप देंगे। कहा भाई वादे की क्या बात है, तुम मांगो। नहीं, आप मुझसे वादा करें। अच्छा चलो वादा तुम बताओ तो सही, पहले जो मैं मांगू आप मुझे दे। अच्छा क्या चाहती है? एक तो मैं चाहती हूं कि जन्नत में आपके साथ रहूं। उन्होंने कहा लो ये बूढ़ी ये मेरे साथ जन्नत में, कुछ और मांग ले। नहीं नहीं, मैं तो जन्नत में आपके साथ, ये आप मुझे अता करें। अच्छा और क्या? और दूसरी ये कि मेरी जवानी फिर लौट आए, फिर से मैं जवान हो जाऊं। औरतें तो बूढ़े होने ही नहीं चाहती, उन्हीं के दम से सारे ब्यूटी पार्लर चल रहे हैं, कोई बूढ़े होने के लिए तैयार नहीं। औरत 500 साल रही फिर कहती है फिर जवान हो जाऊं। फरमाया अच्छा चलो ठीक है। पहले मूसा अलैहि सलाम ने फरमाया कि देखो कुछ और मांग लो। नहीं नहीं, मैं तो यही चाहती हूं जन्नत में आपके साथ रहूं, मेरी जवानी फिर से लौट आए। तो भाई कुछ और मांग लो। नहीं मैं यही चाहती हूं। कुछ और मांग लो। कहा नहीं मैं यही चाहती हूं। अभी यही बहस और मुबाहसा हो रहा था, अल्लाह ने फरमाया मूसा जो ये मांग रही है तुम दे क्यों नहीं देते? तुम्हारा काम तो हाथ उठाना है, देना तो हमारा काम है, उठा दो हाथ इसके लिए, हम अता कर देंगे। मूसा अलैहि सलाम ने दस्ते मुबारक उठा दिए, वो जवान हो गए, फिर जवान हो गई। तब उसने बताया कि इस मकाम पर हजरत यूसुफ अलैहि सलाम की कब्र, बुढ़िया ने बताया। हजरत मूसा अलैहि सलाम ने उसी मकाम पर लोगों को बताकर, लोगों ने वहां से खोदा और उनका जसद मुबारक निकल आया, और जिसमें मुबारक बिल्कुल ऐसा जैसे आज दफन किया। यह है नबीउल्लाह की शान। 300 साल के बाद जिसमें मुबारक बिल्कुल ऐसा ही है, नर्म नाजुक तरोताजा जैसे आज ही दफन किया गया। जब नबीउल्लाह अपनी कब्र में जिंदा है तो हबीबुल्लाह क्यों ना जिंदा हो? वहां से निकाला और जो मकाम अल्लाह तबारक व ताला ने बताया था वहीं दफन कर दिया। इससे एक मसला तो यह मालूम हुआ कि अल्लाह के नबी बल्कि जितने भी अंबिया किराम अलैहिस्सलाम हैं सब अपनी कबूर में जिंदा हैं, उनके अजसाम महफूज हैं। जो मट्टी जो जमीन जिस्म को खाती है अल्लाह के हुक्म से वही उनके अजसाम की हिफाजत करती, उनका कफन भी मैला नहीं होता। जिस कफन से दफन किया गया कयामत में उसी कफन से उठ रहे हैं। फरमाया नबी पाक अलैहिस्सलाम ने इन्नल्लाह हर्रमा अलल अर्द अंताकुल अजसाद अल अंबिया, अल्लाह ने जमीन पर हराम कर दिया है नबियों के जिस्मों का खाना, जमीन उनके अजसाम को नहीं खा सकती। फिर आगे फरमाया फनबीयुल्लाह हय्युन युरज़ाकु, अल्लाह का नबी जिंदा होता है और उसे रिजक भी दिया जाता, कब्र में रिजक भी मिल रहा है, जिंदा भी हैं, देख भी रहे हैं, सुन भी रहे हैं, और कोई सलाम करे तो जवाब भी अता फरमा। अंबिया इकराम अपनी कबूर में जिंदा हैं। अच्छा ये तो है अंबिया से मांगना, और ये सहाबा का ही तरीका है। आज अगर हम मांगते हैं तो कोई नया तरीका नहीं है, सहाबा की शान ही यही थी, उनका तरीका ही यही था। कोई मसला हो दीन का दुनिया का सब हुजूर की बारगाह में, उनको पता था कि यही बारगाह जो है हर चीज का मरकज और मंबा है, जो कुछ मिलेगा इसी बारगाह से मिलेगा। एक सहाबी की आंख निकल गई हुजूर के पास, पहुंच गई या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये तीर लगा आंख का ढेला बाहर आ गया, हुजूर इसको क्या करूं? सरकार फरमाते किसी डॉक्टर को दिखाओ, किसी जर्रा को दिखाओ। हुजूर भी तो जानते हैं कि जब मैं नहीं करूंगा तो कौन करेगा। आंख का ढेला लेकर उस जगह रखा, दस्ते मुबारक फेर दिया, आंख रोशन हो। तो ये तो सहाबा का तरीका है नबियों से मांगना, क्या हयात में हो या विसाल के बाद। ये तो मैंने वक्त के इख्तिसार की वजह से सिर्फ एक ही वाकया बयान किया। अब आइए औलिया से मांगना। अल्लाह तबारक व ताला के वली अगर उनका दिल खुश हो जाए तो वो जो चाहे जिसको चाहे और जब चाहे अता फरमा दे। हम एक चीज आपको पहले बता चुके हैं कि एक चीज है दुआएं कराना और एक चीज है दुआएं लेना, दोनों में फर्क है। दुआ कराना, हमारे लिए दुआ कर दीजिए, ठीक है कर देंगे, और दुआएं लेना ऐसा काम करना कि दिल खुश हो जाए, خود بخود دعا نکلی، دل سے دعا نکلے. حضرت شیخ، شیخ محقق حضرت شیخ عبدالحق محدث دہلوی نور اللہ مرقد، اس واقعے کو نقل کرتے ہیں، فرماتے ہیں کہ حضرت باقی باللہ رحمت اللہ تعالی علیہ کے مزار مبارک دہلی میں ہیں، اپنے زمانے کے جلیل القدر بزرگ، ایک نان بائی ان کا مرید تھا. اب نان بائی کی کیا حیثیت تھی، عام مریدوں میں تھا. رات کے وقت، بلکہ آدھی رات کے وقت، حضرت کے کچھ مہمان آ گئے، اور مہمان جب آئے تو ظاہر ہے ایسے ٹائم پر کھانا تو ہوتا نہیں، اگر کوئی مغرب کے بعد آئے تو چلو کھانا مل جائے، عشاء کے بعد آئے کھانا مل جائے. اب کوئی 12-1 بجے آ گئے اچانک مہمان، آپ کے گھر میں بھی آ جائے یا کسی خانقاہ میں آ جائے تو وہ سوچے گا کہ اس وقت کہاں سے. حضرت خواجہ باقی باللہ رحمت اللہ علیہ تشریف فرما ہے، مہمان آ گئے اور آپ کو پتا تھا کہ خانقاہ میں اس وقت کچھ نہیں کھانے کی چیز، اور مہمان بہت دور سے آئے مریدین. اب حضرت کو کچھ پریشانی ہوئی کہ اس وقت کہاں سے ان کے لیے کھانا مہیا کیا جائے. اس نان بائی نے دیکھا اور بھانپ لیا، سمجھ لیا کہ حضرت پریشان ہیں، اور واقعی اس وقت خانقاہ میں کچھ نہیں ہو. فوراً گیا اپنی دکان پر، اس نے خاموشی سے کھانا تیار کیا. ابھی حضرت سوچ ہی رہے تھے کہ کہاں سے انتظام کریں کیا کریں، بہت جلدی اس نے وہ سب کھانا تیار کر کے جتنے افراد تھے وہ سب کا کھانا لا کر حضرت کے سامنے پیش کر دیا. اب ایسے موقع پر ظاہر ہے میزبان کے لیے شرمندگی کی صورت ہوتی ہے کہ مہمان آ جائے اور کھانے کے لیے کچھ نہ ہو، اور اچانک کہیں سے انتظام ہو جائے تو دل کتنا خوش ہوگا. بس حضرت کا دریائے کرم جوش میں آ گئے، خوش ہو گئے. اس کی اس بات پر ان کو تو کھانا کھلایا، اور اس کے بعد وہ چلے گئے سونے کے لیے. اپنی کیفیت میں حضرت خواجہ باقی باللہ رحمت اللہ علیہ خوش ہو کر کھڑے ہوئے، فرمائے مانگ کیا مانگتا ہے، جو مانگے گا آج تجھے عطا کر دیں. بس اللہ کے ولی کا دریائے کرم جوش میں آ گیا. اس نے کہا حضور ایک ہی چیز مانگتا ہوں. کیا؟ مجھے اپنے جیسا بنا دے. خاموش ہو گئے، کہا یہ نہیں مانگ، اس کے علاوہ کچھ مانگ لے، کچھ اور مانگ لے، جو مانگے گا ہم عطا کر دیں گے. کہا مانگنا تو یہی ہے، بس اپنے جیسا بنا دے، جیسے آپ ہیں میں بھی ویسا ہوں. پھر خاموش ہوئے، پھر سمجھایا کچھ اور مانگ لے. کیوں، وجہ کیا تھی؟ چلے وجہ بھی پھر میں بعد میں بتاؤں، پہلے واقعے کو مکمل کر دوں. اس کو سمجھایا، جب 3 مرتبہ کہا اور نہیں مانا، ضد یہی تھی، بس اپنے جیسا، آپ نے کہا ہے نا میں یہی مانگتا ہوں، اپنے جیسا بنا دے. اچھا آ جاؤ. پھر بلایا، سینے سے سینہ لگایا، اس کو بھیجا، اور اس کے بعد جب چھوڑا تو دیکھنے والے یہ مشکل محسوس کرنے لگے کہ خواجہ باقی باللہ کون ہے اور وہ نان بھائی کون ہے. شکل و صورت بالکل ایک ہو گئی، بالکل ایک شکل و صورت ہو گئی، لیکن فرق کیا تھا کہ خواجہ باقی باللہ ہوش میں تھے اور یہ بے ہوش تھا، ادھر ادھر گر رہا، یہ فرق تھا. باقی شکل و صورت بالکل ایک، چال ٹھال ایک، ایک مدہوش ہے ایک باہوش ہے. اور کچھ دیر کے بعد، بلکہ 3 دن زندہ رہا، انتقال ہو. برداشت نہیں کرتا، کیوں؟ کوزہ تھا چھوٹا اور بھر دیا زیادہ. بات سمجھ آئی؟ ایک آدمی عبادت کرتا ہے، ریاضت کرتا ہے، مجاہدہ کرتا ہے، آہستہ آہستہ اس کے قلب کے اندر نور آہستہ آہستہ بھرتا، اور ہوتے 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 اس کا قلب وسیع ہو جاتا اور ایک سمندر کی مانند ہو جاتا، ہر چیز اس کے اندر سما جاتی، ہر چیز. اور پھر وہ روحانیت کا ایک مرکز اور منبع بن جاتا ہے، پھر وہ فیض لٹاتا ہے اور فیض میں کوئی کمی نہیں ہوتی. اور ادھر دونوں میں زمین آسمان کا فرق تھا، ادھر عبادت اور ریاضت، چلا کشی سب کچھ، اور ادھر کچھ بھی نہیں. اچانک جو بھرا گیا، برداشت نہیں کر سکا. 3 دن کے بعد انتقال ہو، 3 دن کے بعد انتقال ہو گئے. لیکن آپ نے جو کہا تھا وہ اشارہ اسی لیے تھا کہ تو اس چیز کو برداشت نہیں کر پائے گا، جو کچھ ہمارے اندر ہے اس کو برداشت نہیں کر پائے گا. ہم نے کتنی عبادت ریاضت کر کے یہ چیز حاصل کی ہے، اپنے قلب کی صفائی کی ہے، تزکیہ نفس اور تصفیہ قلب کیا ہے، مجاہدے سے، ریاضت سے، عبادت سے، تقوی سے، پرہیزگاری سے، اور یہاں کچھ بھی نہیں ہے، نہ مجاہدہ ہے، نہ ریاضت ہے، نہ عبادت ہے، کچھ بھی نہیں، بس مجھے اپنے جیسا بنا دے، سمجھاتے رہے، وہ سمجھا نہیں، اچھا ٹھیک ہے، کیونکہ کہہ دیا تھا کہ جو مانگے گا ہم دیں گے، تو دے دیا، لیکن بعد میں انجام بھی لوگوں کو بتا دیا۔ پتہ یہ چلا، جب اللہ کا ولی خوش ہو جائے تو اللہ تعالیٰ خوش ہو جاتا، جو ولی اللہ کی زبان سے نکل جائے وہی ہو جاتا، اور جو بھی مانگے اللہ کا ولی اسے عطا فرما دیتا۔ فرق کیا ہے؟ کہ اس کا دل خوش ہو جائے۔ اب سمجھ آئی؟ دعائیں کرانا، دعائیں لینا، دونوں میں فرق ہے۔ ایسا کام کرو کہ دل خوش ہو جائے، خود بخود دعا نکلے، دل سے دعا نکلے۔ اب دعائیں کرا دیں، ہمارے لیے دعا کر دیں، وہ کہتے بچے کے لیے دعا کر دیں، وہ کہتے بیوی کے لیے دعا کر دیں، وہ کہتے شادی کے لیے دعا کر دیں، دعائیں، ہاں ٹھیک ہے دعا کر دیں گے، منع کسی کے لیے نہیں ہے، منع کسی کے لیے نہیں، جس نے کہا ٹھیک ہے دعا کر دیں گے، لیکن کام ایسا کرے کہ دل سے دعا نکلے، وہ سیدھی پہنچے گی، وہ پھر راستے میں رکے گی نہیں، وہ سیدھی جائے گی، تیر کی طرح اثر کرے گی، اور اسی وقت جو کچھ مانگا اسی وقت عطا کر۔ تو انبیاء کرام ان کا طریقہ بھی یہی ہے، اور اولیاء اعظام ان کا طریقہ بھی یہی، کہ جو ان کی بارگاہ میں آتا ہے، جو سوال کرتا ہے، ضرور ضرور عطا کرتے ہیں، اور اگر ایسا ہو کہ ان کا دل خوش ہو جائے تو سب کچھ عطا کر دیتے، جو مانگے عطا کر دیتے، سلطنت مانگے تو وہ عطا کر دیں، بادشاہت مانگے تو وہ عطا کر دیں، دنیا کی یا آخرت کی جو چیز مانگے عطا کر دیں۔ اس نے یہی مانگا، مجھے اپنے جیسا بنا دیں، پہلے سمجھایا نہیں سمجھا، اشارتاً سمجھایا تب نہیں سمجھا، کیونکہ وعدہ کر چکے تھے، دے دیا۔ اور پھر دنیا والوں کو بھی بتا دیا کہ دیکھو جو چیز ہم نے اتنے عرصے میں حاصل کی، ایک دم اس کو ملی، یہ برداشت ہی نہیں کر پایا۔ یہ راستے میں جو ٹرانسفارمر جو لگے ہوتے ہیں، اسی لیے کہ یہ کرنٹ کو کم کر کر کے پھر 40 واٹ کا، 50 واٹ کا بلب جلا دیتے ہیں، 60 واٹ کا بلب جلا دیتے، ورنہ جو پاور ہاؤس سے بجلی چل رہی ہے اس سے اپنے گھر کا بلب جلاؤ، پورا گھر اڑ جائے گا، گھر اڑ جائے گا۔ موسیٰ علیہ السلام نے ضد کی، نہیں میں دیکھنا چاہتا ہوں، لن ترانی نہیں دیکھ سکتے، نہیں مولا دیکھنا چاہتا ہوں، لن ترانی ہرگز نہیں دیکھ سکتے، نہیں مولا دیکھنا چاہتا ہوں، اچھا چلو تم ہمارے لاڈلے پیغمبر ہو، رسول ہو، دیکھو، لیکن کوہ طور کو دیکھو، ڈائریکٹ نہیں دیکھ سکتے، انڈائریکٹ دیکھو، ڈائریکٹ دیکھنے والا تو ایک ہی ہے، وہ بعد میں آئے گا، وہ ایک ہی ہے، وہ بعد میں آئے گا، جو ہمیں دیکھے گا کھلی آنکھوں کے ساتھ دیکھے گا۔ موسیٰ تمہاری آنکھوں میں تو ہمت نہیں ہے، لیکن محبوب پیغمبر تھے، اللہ تعالیٰ بھی محبت کرتا تھا، یہ بھی رب سے محبت کرتے، دکھا دیا۔ فلما تجلى ربه للجبل جعله دكا وخر موسى صعقا، ادنا سی تجلی ظاہر کی، کوہ طور سرما بن گیا، اس پاور کو، تجلیات ربانی کو برداشت نہیں کر پایا، ایک دم جو کرنٹ ملا، نور ملا، روشنی ملی، کوہ طور سرما ہو گیا، موسیٰ علیہ السلام بے ہوش ہو گئے۔ یہ موسیٰ کلیم اللہ ہیں، اور ادھر حبیب اللہ کو دیکھو، قرآن کہتا ہے ما زاغ البصر وما طغى، نہ آنکھ بند ہوئی، نہ آنکھ جھپکی، نہ آنکھ پھٹی کی پھٹی رہی، ارے اطمینان سے دیکھا، سکون سے دیکھا، محبت سے دیکھ، دیکھتے ہی رہے، ان کو منع کر دیا، ان کو دکھا دیا۔ یہ تو راز کی بات ہے نا، موسیٰ تم نہیں دیکھ سکتے، وہ ضد کر رہے ہیں میں دیکھوں گا، نہیں دیکھ سکتے، اور حبیب اللہ کو سوتے سے اٹھا کر پھر بلا کر اپنا جلوہ دکھا دی۔ تو وہ جو پاور ہاؤس وہاں سے چل رہا ہے مدینہ طیبہ سے، ڈائریکٹ نہیں لے سکتے، وہ پہلے جائے گا بغداد، پھر جائے گا اجمیر، پھر جائے گا کلیئر، پھر جائے گا مہرولی، پھر جائے گا سرہند، پھر جائے گا بنگال، اور پھر جائے گا کچوچی شریف، پھر آئے گا کراچی، پھر تمہیں نور ملے گا، تمہارے قلب کا بلب جو ہے روشن ہو جائے، وہاں سے یہ ٹرانسفارمر یہ نور لے رہے ہیں، اور جس کی جتنی استطاعت ہے اس کو دے رہے ہیں، ایک دم دے دیں فیوز ہو جاؤ گے، ختم ہو جاؤ گے، برداشت نہیں کر پاؤ گے۔ تو وہ اس نور کو لیتے ہیں اور کم کر کے جس کی جتنی استعداد ہے اتنا دے دی، تو اس کا نتیجہ کیا ہوا؟ جب یہ ٹرانسفارمر کا کام یہی ہے کہ وہ کرنٹ لیتا ہے اور آگے حسب استطاعت دیتا ہے، ٹرانسفارمر نہ ہو یہ بجلی کی چیزیں خراب ہو جائیں، کسی کا فریج خراب ہو گیا، کسی کا ٹی وی خراب ہو گیا، किसी का बल्ब भी फ्यूज हो गया, फट से आवाज आई, उड़ गया। क्यों? पावर ज्यादा आ गया। तो ये उस पावर को कम करते हैं, फिर आगे देते हैं। और जब पावर कम होता है तो जीरो का बल्ब भी जलता है, 40 वाट का भी जलता है, 60 वाट का भी जलता है, 1000 वाट का भी जलता है। तब तुम्हें क्या पता कि यहां पर कितने वाट का जल रहा है, कितने वाट का जल रहा है। 1000 वाट का भी अगर जल रहा हो तो जितने बैठे हैं सब 1000 वाट को बर्दाश्त नहीं कर सकते। कोई बिल्कुल जीरो है और कोई 60 है, कोई 40 है, कोई 50। तो वो देख रहे हैं कौन कितना बर्दाश्त कर सकता है, उतना ही दे दिया। नतीजा क्या हुआ? सबके कुलूब भी रोशन है, सबके चेहरे भी रोशन है, सबकी आखिरत भी रोशन है। ये है, इसलिए पता ये चला कि अल्लाह तबारक व ताला के ये नेक और बरगुजीदा बंदे अंबिया इकराम हो, औलिया इजाम हो, इन सब से मांगा जा सकता है। हम मांगते हैं, हमारा ईमान है, यकीन कामिल है, और ये अता करते हैं अल्लाह तबारक व ताला के हुक्म से और उसकी अता से अता करते हैं। इसी अकीदे पर कायम दाइम रहिए। अल्लाह तबारक व ताला हम सबको नेक आमाल की तौफीक अता फरमाए और इन बुजुर्गान दीन औलिया कामिलीन के दामन से मुंसलिक रहने की तौफीक अता फरमाए। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हमारे सगीरा व कबीरा गुनाहों को माफ़ फरमा, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा। ए इलाहुल आलमीन, ये तमाम हजरात और ख्वातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब पर अपनी रहमतें बरकतें नाज़िल फरमा, इन सब के इल्म में, अमल में, उम्र में बरकत अता फरमा, इनके रोजगार में तरक्की अता फरमा, इनकी जाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين